रेकर्डै गरौँ। त्यस कारणले यो पाँचवटा पोइन्टमा शारीरिक बल र प्रोत्साहन, जो परमेश्वरको अनुग्रहबाट उनले पाएको कुरालाई अचम्म प्रकारले उनले बाँडिराखेका छन् आफ्नो अनुभव परमेश्वरको सामर्थ्यमा, अनि मानसिक र भावनात्मक शक्ति जुन चाहिँ तिमोथीले देखेका थिए त्यो आफ्नै आँखाले, त्यो कुरा सम्झाउँदै कसरी परमेश्वरमा हामीले भावनात्मक रूपमा र मानसिक रूपमा पनि उत्साह र शक्ति पाउँछौँ भन्ने कुरा उनले भनिरहेका थिए। किनभने तिमोथीले चाहिँ एफिसीको मण्डलीमा चाहिँ जुन कुरा गर्नु परेको थियो त्यो चुनौतीपूर्ण थियो, किनभने त्यहाँ परिपक्व लिडरहरू, अगुवाहरू, एल्डरहरू थिए, अनि त्यस कारणले त्यो परिपक्व एल्डरहरूको बिचमा यो सबै कुरा गर्नु तिमोथीको लागि चाहिँ एउटा चुनौतीपूर्ण थियो। त्यस कारणले पावलले तिमोथीलाई यो उत्साह दिएको हामी पाउँछौँ। हाम्रो यहाँ मलाई सम्झना आयो के भन्छ, त्यस कारणले
वर्ष यसमा
यहाँनिर
सहभागी हुँदैन, सालम चाहिँ यो ग्रुपमा त छ,
के भन्न
अमर चाहिँ
खोजेको
कलेज जान्छ।
यहाँ भने यो पाँचवटा पोइन्टमा चाहिँ जुन अर्को चाहिँ विश्वासको वरदान र प्रेमको वरदान, वास्तवमा यो पोइन्ट चाहिँ आजको जुन छ योभन्दा अघिल्लो चाहिँ सर्वोत्तम मनसायका साथ दुष्ट काम गर्नु भनेको चाहिँ त्यो हेरेको थियौँ। पावलले कसरी क्रिस्चियनहरूलाई सताउने र येशुको शिक्षालाई विरोध गर्ने काम चाहिँ उनले सही विचारले गरेको भन्ने सोचमा पुरै समर्पित भएर लागेका थिए, तर उनको काम, उनको विचार ठिक भए पनि काम चाहिँ दुष्ट थियो। तर त्यस्तो अवस्थामा परमेश्वरले उनलाई बचाउनु भयो येशुको दर्शनबाट, त्यो कुरा हामीले सिक्यौँ। अब दुईवटा पोइन्टमा चाहिँ विश्वासको वरदान र प्रेमको वरदान, त्यसपछि पापीहरूमध्ये सबैभन्दा खराब पापी चाहिँ म भनेर उनले एउटा उदाहरण दिएका छन्। वास्तवमा यो विश्वासको वरदान र प्रेमको वरदानको सम्बन्धमा चाहिँ धेरै महत्त्वपूर्ण कुरा हामीले सिक्दछौँ परमेश्वरको वचनमा। क्रिस्चियन जीवन सबै व्यवस्था चाहिँ प्रेममै पुरा हुन्छ भनेर हामीलाई थाहा छ, प्रेमले नै सबै व्यवस्था पुरा गर्छ भनेर, होइन? अनि वास्तवमा त्यसको बारेमा मैले अलिकति तपाईँलाई भन्ने विचार गरेका थिएँ, यहाँ अलिकति लेखेका थिएँ, अनि यो एउटा इङ्ग्लिसमा एक ठाउँमा पाथे, म तपाईँलाई त्यसबाट सरसर्ती पढिदिन्छु। त्यो चाहिँ दशाज्ञाको सम्बन्धमा, अनि वास्तवमा प्रस्थानको 20 अध्यायको 2 देखि 17 पदमा चाहिँ हामीले दशाज्ञाको बारेमा बुझ्दछौँ। तर यो दशाज्ञा भनेको मोसाद्वारा दिएको व्यवस्था क्रिस्चियनहरूको लागि, के अरे इसा यहुदीहरूको लागि थियो, अनि आज पनि दशाज्ञा पुरा हुन्छ र त्यो, तर एउटा फरक के छ भने यहुदीहरूले चाहिँ दशाज्ञा आफ्नो क्षमताले, शक्तिले गर्नु पर्थ्यो पुरा, जुन चाहिँ सम्भव थिएन र सकेनन्। तर आज हाम्रो जीवनमा दशाज्ञा चाहिँ परमेश्वरको प्रेम जो वरदानको रूपमा छ, विश्वास जो वरदानको रूपमा छ, येशु ख्रिस्टको शक्तिद्वारा यो पुरा हुन्छ हाम्रो जीवन, होइन? अनि त्यो दशांशमा कसरी, दशांश चाहिँ एउटा प्रेमको कुरा थियो परमेश्वरको भन्ने कुरा चाहिँ हामी देख्दछौँ। पहिलो चाहिँ दशाज्ञाको पहिलो चाहिँ के छ, परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरप्रतिको प्रेममा धोका हुने चाहिँ कुनै पनि कुरा नगर भन्ने कुरा चाहिँ पहिलो छ। मैले तपाईँलाई फेरि पनि भने प्रस्थान 20:2-17 पदहरूमा तपाईँले हेर्नु भने यो पाउनुहुन्छ। पहिलो कुरा चाहिँ त्यो व्यवस्थाले पनि परमेश्वरलाई प्रेम गर्ने भन्ने कुरालाई देखाउँछ, र त्यो प्रेम गर्ने सम्बन्धमा चाहिँ परमेश्वरको प्रेममा धोका हुने खालको कुरा चाहिँ नगर्ने बित्तिकै के भयो, परमेश्वरप्रति प्रेम गरेको हुने भयो नि त। परमेश्वरप्रति हामी प्रेम गर्छौँ भने चाहिँ धोका हुने काम हामी गर्दैनौँ, त्यो एउटा पोइन्ट भयो। दोस्रो पोइन्ट, दोस्रो आज्ञा के छ दशाज्ञामा, त्यो चाहिँ परमेश्वरको नाउँ व्यर्थमा नलिने, होइन? जुन चाहिँ परमेश्वरलाई चाहिँ हामी जो प्रेम गर्छौँ त्यस कारण उहाँको नाउँ चाहिँ व्यर्थमा नलिने। डोन्ट मेक रङफुल युज अफ द नेम अफ द लोर्ड हुम यु लभ। जुन परमेश्वरलाई तिमीले प्रेम गर्छौ त्यो परमेश्वरको नाम चाहिँ गलत प्रकारले प्रयोग नगर। यो विषयमा चाहिँ धेरै क्रिस्चियनहरूले वास्तवमा बुझ्नुपर्नेछ। तपाईँलाई मैले एक दुईवटा कुरा बेला बेलामा भन्ने गर्छु, कति धेरै आजको क्रिस्चियनहरू एकदम राम्रो गरेको छु भन्ने सोचेर गर्दै गर्दाखेरि टोटल्ली क्रिस्चियन विश्वासको विपरीत काम गरेको धेरै देख्छौँ। त्यो नचिन्नुको कारण चाहिँ के छ भने हामीलाई परमेश्वरको वचनको ज्ञान राम्रोसँग छैन। वास्तवमा हामीलाई कस्तो खालको तरिकाबाट अगाडि बढ्नुपर्ने, हाम्रो अपधारणा कस्तो हुनुपर्ने, दृष्टिकोण हामीले कसरी हरेक विषयलाई ह्यान्डल गर्नुपर्ने, यो विषयमा वचन अनुसारको ज्ञान धेरैले थाहा छैन भने अहिले म तपाईँलाई क्लियर भनिदिन्छु। मैले जति पढेको छु, कतिजना मान्छेहरूको क्रिस्चियन प्रचार उनीहरूको विश्वास चाहिँ झुटा शिक्षा समान छ, थाहा छैन उनीहरूलाई, र एक दिन सरप्राइज हुनेछ। त्यस कारण तपाईँहरू म जहिले पनि परमेश्वरको वचनको अगाडि आउँदाखेरि खुल्ला हृदयले परमेश्वरको आत्माले हामीलाई उहाँको सत्यता सिकाएर हामीलाई परमेश्वरको इच्छा अनुसार अगाडि बढ्न मद्दत गरून् भन्ने किसिमले विनम्रतामा आउनुपर्ने हुन्छ। त्यस कारण यहाँनिर एउटा दोस्रो पोइन्ट चाहिँ के थियो भनेदेखि, परमेश्वरको नाम चाहिँ बिना काममा प्रयोग नगर्ने भन्ने आज्ञा थियो, होइन? किनभनेदेखि उहाँलाई हामी प्रेम गर्छौँ, त्यो प्रेमकै कारणले भनेको। तेस्रो पोइन्टमा है, किप द साबथ डे होली आउट अफ लभ फर गड। अब अहिले त हामी साबथ डेको बारेमा, विश्राम दिनको बारेमा त्यति धेरै ध्यान दिँदैनौँ, तर दश आज्ञाको तेस्रो आज्ञा चाहिँ विश्राम दिनलाई चाहिँ पवित्र राख्नु पर्यो। त्यो पवित्र राख्ने चाहिँ परमेश्वरप्रतिको प्रेम पवित्र राखेर देखाउने हो, त्यो पनि परमेश्वरप्रतिको प्रेममै हो। अब चौथो कुरा चाहिँ, आफ्नो आमा बाबुलाई आदर गर्ने, इज्जत गर्ने, होइन, अनर योर फादर एन्ड मदर। त्यो चाहिँ टु सो लभ टु योर प्यारेन्ट्स, त्यो आमा बाबुलाई आदर देखाउने काम पनि के हो त, आमा बाबुप्रतिको निष्कपट प्रेम हो नि त्यो, बनावटी प्रेम होइन नि, होइन, निष्कपट प्रेम। त्यसैले यहाँ प्रेमकै सबभन्दा सेन्टर बिन्दु चाहिँ प्रेम छ। पाँचौँ, डु नट मर्डर, हत्या नगर भन्ने छ, होइन, पाँचौँ आज्ञा। त्यो किनभनेदेखि सो लभ टु योर नेबर, जब तिम्रो छिमेकीलाई तिमीले जस्तै प्रेम गर भन्ने जुन चाहिँ येशु प्रभुको आज्ञा छ नि, दोस्रो, त्यो प्रेम गर्छौँ भने के हुन्छ, हामी हत्या गर्दैनौँ नि। छिमेकी भने त कुनै पनि व्यक्ति जो हाम्रो सम्पर्कमा आउँछ नि त्यो छिमेकी हो। अब येशु प्रभुले छिमेकीको उदाहरण दिँदा सामरी मान्छेले त्यो एउटा पिटाइ खाएको मान्छेलाई सहायता गरेको हामीले त्यो उदाहरण एउटा पाउँछौँ, होइन त? अर्को चाहिँ छैटौँमा के छ, डु नट कमिट एडल्ट्री, भनेको चाहिँ व्यभिचार नगर। अरू त्यसमा चाहिँ के छ, डु नट डिफाइल योर लभ फर योर हस्बेन्ड और वाइफ। जसले व्यभिचार गर्छ के गर्छ, उसले आफ्नो, अब पतिले गर्यो भने पत्नीप्रतिको प्रेमलाई चाहिँ धोका दिन्छ, पत्नीले गर्यो भने पतिप्रतिको प्रेमलाई धोका दिन्छ। त्यस कारण पति र पत्नीले एकअर्कामा जुन चाहिँ समर्पण गरेका छन् त्यो उनीहरूको एकअर्काप्रतिको साँचो प्रेमको कारणले उनीहरूले त्यसमा बचेर के भन्छ पवित्र जीवन जिउनु पर्यो। व्यभिचार नगर्ने सम्बन्धी कुरा पनि प्रेमकै आधारमा छ भनेर हामी त्यहाँ बुझ्छौँ। सातौँ, डु नट स्टिल, नचोर। त्यो चाहिँ किन छ, चोर्दाखेरि चाहिँ के हुन्छ, छिमेकीको चोर्ने हो नि त, चोर्दाखेरि छिमेकी प्रतिको धोका हुन्छ नि त, प्रेम हुँदैन नि त। त्यो चाहिँ लभ योर नेबर बाई रेस्पेक्टिङ देयर प्रपर्टी, उनीहरूको कुराहरू नचोरेर उनीहरूलाई प्रेम देखाउनु पर्यो। होला चोर्ने मौका पर्यो, ठग्ने मौका पर्यो, तर हामीले उनीहरूलाई प्रेम गर्छौँ, त्यस कारण के गर्छौँ, उसको उसको सम्पत्ति, उसको कुराहरू मा नोक्सान हुने चोर्ने काम हामी गर्दैनौँ। त्यस कारण तपाईँ विचार गर्नुहोस् कति सजिलैसँग मान्छेले एकअर्काबाट फाइदा लिने यो सबै गर्छ, तर त्यो चोर्ने कुरा हो भनेर बुझ्दैन, बुझ्नुहुन्छ? जस्तो झुट्टाकै कुरा गर्दाखेरि धेरै मान्छेहरूले यति सजिलो झुटा बोलेर आउँछ नि, उनीहरूलाई थाहा छैन कि त्यो झुट चाहिँ शैतानको कुरा हो, झुटको पिता शैतान हो, जसले झुट गर्छ त्यो शैतानको आत्माले परीक्षा गरेको हुन्छ। घमण्ड गर्ने, झुट गर्ने, अहंकार गर्ने सबै कुरा त्यहाँबाट आउँछ। सातौँ पोइन्ट त्यो थियो, त्यो पनि प्रेमकै कारणले हामीले त्यसमा छिमेकीप्रति प्रेम देखाउनु पर्छ, के चोर्नु हुँदैन भन्ने। आठौँमा, डु नट बेयर फल्स विटनेस, यो चाहिँ झुट बोल्ने नै भयो। फल्स विटनेस भनेको चाहिँ अरू मान्छेको बारेमा गलत गवाही दिने, कहिलेकाहीँ मान्छेहरूले निश्चय नभएर पनि मान्छेलाई फसाउनलाई गलत कुरा भनिरहेको हुन्छ नि। यस्तो सिरियस कुरा हो कि धेरैचोटि मान्छेहरू यो लोभ, अहंकार, इगो, अनि कतिचोटि मान्छेलाई अरूको मान्यता चाहियो, अरूभन्दा ठुलो हुनु पर्यो, यो म छर्लङ्ग देख्छु पटक पटक मान्छेहरूको जीवनमा, क्रिस्चियनको। तर हामी क्रिस्चियनमा त्यो कुरा शैतानको आत्माबाट मात्रै आउँछ, यो कुरो उनलाई सेन्स भएको हुँदैन क्या। विनम्र र कोमल हृदयको चाहिँ प्रभु येशु हुनुहुन्छ, उहाँको अनुसरण गर्नुपर्ने मान्छे घमण्डै गरेर मान्छेलाई फसाएर आउँछ, होइन? त्यस कारणले फल्स विटनेस भने झुटा गवाही दिनु कुनै व्यक्तिको बारेमा, केही कुराको बारेमा, किनभनेदेखि लभ योर नेबर बाई रेस्पेक्टिङ देयर रेपुटेसन भनेको चाहिँ छिमेकीहरूलाई अथवा कुनै पनि दाजुभाइ दिदीबहिनीहरूलाई उनीहरूको रेपुटेसन भनेको चाहिँ उनीहरूको उनीहरूलाई बेजित हुने खालको, उनीहरूलाई बदनाम हुने खालको कुरा नगरेर उनीहरूप्रति प्रेम देखाउने नै कुरा भयो। जहाँ झुटा कुरा बोल्छ नि त्यहाँ त उनीहरूप्रति प्रेममा धोका भयो नि त, होइन? त्यो कुरा चाहिँ आठौँ भयो। त्यसैले प्रेमको कुरा आयो, होइन? प्रेम दशाज्ञा सो हामीले अस्ति मत्तीको सुसमाचारको पहाडी उपदेशको अन्तिम अन्तिममा जाँदाखेरि के हेर्थ्यौँ? सबै कुरा प्रेमद्वारा सबै व्यवस्था पुरा हुन्छ, व्यवस्था चाहिँ प्रेमको आधारमा छ सबै भनेर हेरेको थियौँ। अहिले तपाईँलाई मैले 8वटा पोइन्ट दिएँ, सबै प्रेमको कारणले हामीले ती कुराहरू गर्दैनौँ भनेर। 9वटा पोइन्ट, डु नट कभट योर नेबर भनेको चाहिँ नेबर्स प्रपर्टी, तपाईँको छिमेकीको कुनै पनि कुराको लोभ नगर्नुहोस्, कपट नगर्नुहोस्, त्यसपछि ईर्ष्या नगर्नुहोस्, दाह नगर्नुहोस्, त्योप्रति दाह नहुनुहोस्, दाही नहुनुहोस्। किनभनेदेखि उनीहरूको प्रपर्टीलाई, उनीहरूको अधिकारलाई तपाईँले आदर गरेर के गर्नुहुन्छ, त्यो मान्छेको, त्यो मान्छेलाई तपाईँले प्रेम देखाउनुहुन्छ। जब त्यो मान्छेको दाह गर्नुहुन्छ नि, त्यो मान्छेको प्रेमको विरुद्ध भयो नि। अब त्यो दाह गर्नु त पाप त स्वतः भइगयो, त्यस कारण त्यहाँ पनि प्रेम, छिमेकीप्रति को सम्पत्तिप्रति कपट नगर्नु, उनीहरूको श्रीमती होस्, उनीहरूको धन सम्पत्ति होस्, उनीहरूको कुनै पनि कुरा होस्, त्यस बारेमा कुनै पनि ईर्ष्या दाह नगर्नु, लोभ नगर्नु, होइन? त्यो चाहिँ 9 पोइन्ट छ। 10 पोइन्ट चाहिँ डु नट कभट योर नेबर्स वाइफ, यो फेरि अर्को व्यभिचार जस्तै कुरा भयो। कोही कोही मान्छेहरूले आफ्नो छिमेकीको श्रीमतीको बारेमा नराम्रो व्यभिचारको कुरा सोध्छ। डु नट डिफाइल योर नेबर्स लभ रिलेसनसिप, अस्ति हामीले वाल्टन किङले यो कुरा अलिकति सिकाएको थियो। यदि हामीले कसैलाई प्रेम गर्छौँ भने यो प्रोनोग्राफीहरूको सम्बन्धमा उसले भनेको थियो, कुनै असल सुन्दर केटी देख्यो भने त्यसको बारेमा खराबी सोच्नु चाहिँ के भयो, त्यसको त्यसलाई प्रेम नगर्नु भयो। यसरी के हुन्छ, त्यो शारीरिक आकर्षण चाहिँ कता कता प्रेमको जस्तो स्वभाव हुन्छ, तर त्यो चाहिँ विकृति शैतानबाट आउँछ। तर त्यो मान्छेको इज्जत, उसको नाम, उसको सम्पूर्ण कुरा चाहिँ उसलाई सुरक्षा गर्नुमा हुनुपर्ने, तर उसको बारेमा खराबी गर्नुमा चाहिँ के हुन्छ, त्यो त उसको 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 सम्बन्ध बिग्रिन्छ नि। जस्तो कुनैको श्रीमान श्रीमतीको बिचमा सम्बन्ध बिग्रिन्छ यदि तपाईँले कसैसँग त्यस्तो खालको सोच राख्नुभयो, कोही मान्छेलाई फस्ने काम भयो। त्यस कारण यो क्लियर कट, त्यो पनि एउटा प्रेमको कुरा छ। दशाज्ञाको सम्बन्धमा तपाईँलाई मैले यो प्रेमको बारेमा भने, किनभने आज यो 10वटै आज्ञा प्रेममा आधारित छ। तपाईँलाई मैले यो कुरा भने, आज हामीले हाम्रो आजको विषय भनेको चाहिँ प्रेम र विश्वासको वरदान, विश्वासको वरदान र प्रेमको वरदान जो परमेश्वरबाट आउँछ, गिफ्ट अफ लभ एन्ड गिफ्ट अफ फेथ। त्यसैले विश्वास परमेश्वरबाट आउने वरदान हो भनेर हामीले हेरेको छौँ। हामी प्रष्ट देख्छौँ व्यवस्था ले चाहिँ कडा माग मात्र गर्दैन, व्यवस्था भनेको चाहिँ कतिचोटि चाहिँ व्यवस्थाको कुरा गर्दाखेरि चाहिँ एक प्रकारले कडा कुरा गरेको जस्तो हुन्छ, तर त्यो सबै प्रेममा आधारित छ भन्ने कुरा हामीले आजको कुरामै हेऱ्यौँ। यो सबै व्यवस्था चाहिँ प्रेम देखाउने कुरा छ, प्रेमको बन्धनमा जिउने कुरा छ, प्रेमको आधारमा हिँड्ने कुरा छ। यो व्यवस्थामा व्यवस्था पुरा गर्दाखेरि चाहिँ हामीले प्रेममा रहने रहेर गर्न सक्छौँ भन्ने कुरा छ। परमेश्वरप्रति प्रेम र अरूप्रति प्रेम, यो दुईवटा कुराले चाहिँ व्यवस्था गर्दाखेरि चाहिँ व्यवस्थाले हामीलाई कसरी परमेश्वरसँग सम्बन्धमा रहने भन्ने बुझ्नलाई मद्दत गर्दछ, एकदमै महत्त्वपूर्ण छ। साथै हामी एकअर्काको सम्बन्धमा के गर्ने, कसरी जिउने, के गर्नु हुँदैन भन्ने यो सबै कुरा चाहिँ के छ, त्यो व्यवस्थाले बताउँछ, जुन चाहिँ हामीले एकअर्कालाई प्रेममा धोका नदिने, प्रेम साँचो निष्कपट प्रेम गर्ने कुरालाई मद्दत गर्दछ। यदि कसैलाई पनि कुनैलाई पनि हामी प्रेम गर्छौँ भने उसको उत्तम कुरा खोज्छौँ र उसलाई खराब हुने कुरा केही गर्दैनौँ, त्यसो गर्दाखेरि के हुन्छ, व्यवस्था पुरा हुन्छ। त्यसैले यदि हामीले साँच्चै परमेश्वर र एकअर्कालाई साँचो प्रेम गर्छौँ भने हामीले व्यवस्था पूर्ण रूपमा मानेका हुन्छौँ अथवा पुरा गरेको हुन्छौँ। क्रिस्चियन जीवनमा सबै व्यवस्था पुरा गरेर जिउनु भनेको चाहिँ यही हो, साँचो क्रिस्चियन विश्वास यही परमेश्वर प्रेमलाई पुरा गर्ने कुरा, जुन चाहिँ प्रेम पुरा हुँदा व्यवस्था पुरा हुन्छ। यहाँसम्म तपाईँलाई यो प्रेमको सम्बन्धमा अलिकति मैले भन्न चाहे। तपाईँलाई अब म के गर्न चाहन्छु भनेदेखि, योभन्दा अगाडि के सिकेको छ अलिकति म फेरि त्यो दोहोऱ्याउनु मन लाग्छ मलाई, अनि कोही कोही कुरा चाहिँ यो दोहोऱ्याउनु राम्रो हुन्छ। अनि वास्तवमा दोस्रो तिमोथीमा पावलले भनेको कतिवटा पदहरू अस्तिको हप्ता तपाईँलाई मैले पढेको थिएँ, अनि आज पनि म पढ्न चाहन्छु। वास्तवमा यो पावलले तिमोथीद्वारा जुन शिक्षा दिइरहेको छ एफिससको विश्वासीहरूलाई, त्यस कारण यहाँनिर के छ भने पावलको शिक्षा तिमोथीलाई परमेश्वरको वचन, तिमोथीद्वारा एफिसीको सबै अगुवाहरू र विश्वासीहरूलाई। त्यस कारण यो तिमोथीको पत्रमा जे कुरा हामी सिक्दैछौँ यो तिमोथीको लागि मात्रै नभएर त्यहाँको अगुवाहरूलाई, एल्डरहरूलाई, साथै विश्वासीहरूलाई, किनभने उसले जे कुरा सिकाउनु पर्थ्यो त्यो विश्वासीहरूले सिक्नु पर्थ्यो ताकि उनीहरू परमेश्वरको प्रेममा रहन सक्छन्। त्यस कारण यो कुरो महत्त्वपूर्ण छ। त्यसैले हाम्रो मण्डलीमा यही प्रकारको वचनमा जिउने कुरा सिकाउने हाम्रो जिम्मामा छ, हाम्रो जीवनद्वारा र हाम्रो वचनद्वारा। होइन, तिमोथीलाई पावलको निर्देशन मण्डलीको शुद्धताको शिक्षा र रक्षा गर्ने आज्ञा भनेर हामीले सुरुमा हेरेका थियौँ। अनि तपाईँलाई मैले यो कुरा भनेको थिएँ, तिमोथी दुईटा कर्तव्य ड्युटिज, मुख्य दुईटा ड्युटीको बारेमा। अनि त्यो दुईटा ड्युटी यहाँनिर तपाईँलाई मैले भनिसकेको थिएँ अस्ति, फेरि यसलाई धेरै झुट्टाबाट कसरी झुट्टा कुराको त्यो सङ्क्रमण भन्छ नि, सङ्क्रमण भनेको थाहा छ तपाईँलाई, यो कोभिडको सङ्क्रमण हुन्छ नि, जस्तो डिङ्गोको सङ्क्रमण के हुन्छ, डिङ्गो लाग्छ नि त, होइन, झुट्टाको सङ्क्रमण हुन्छ। त्यसैले तपाईँ र मेरो जीवनमा झुट्टा कुरा कहिले पनि आयो भने त्यो परमेश्वरको विरुद्धमा छ भनेर हामीलाई थाहा हुनुपर्छ। कुनै पनि विषयमा, चाहे जसैको बारेमा गर्नुहोस्, जसैसँग गर्नुहोस्, जब तपाईँ र मेरो जीवन झुट्टामा आउँछ नि अनि त्यो झुट्टा दोहोरिन थाल्छ नि, तपाईँ मेरो परमेश्वरसँग सम्बन्ध पवित्र आत्माको उपस्थितिमा समस्या हुन्छ। यो कुरा कतिचोटि क्रिस्चियनहरूलाई त्यति सम्झना हुँदैन, परमेश्वरको अनुग्रहले हामीलाई सम्झाउनुहुन्छ ताकि हामी त्यो रोगबाट, जसरी डिङ्गोबाट बच्नुपर्छ, जसरी कोभिडबाट बच्नुपर्छ, हामी त्यो रोगबाट बिसेक हुनुपर्छ। दोस्रो तिमोथीलाई एफिसका मसीहहरू भने क्रिस्चियनहरूलाई मसाको पुरानो नियमको व्यवस्था कसरी नयाँ नियमका विश्वासीहरूको जीवनमा फिट हुन्छ भनेर सिकाउनु थियो, जुन चाहिँ तपाईँलाई मैले अहिले भर्खरै दश आज्ञाको बारेमा जुन चाहिँ भने नयाँ नियममा चाहिँ के छ, त्यो प्रेमको आधारमा हुन्छ। अर्को पोइन्ट के हुन्छ आज हामीले सिक्छौँ त्यो के हो भने विश्वास र प्रेमको वरदान, जुनबाट चाहिँ हामीले सिक्छौँ। अब यहाँनिर यो दोस्रो तिमोथीको केही पदहरू तपाईँलाई म अस्ति पनि पढेको छु, म घरिघरि पढिरहेको छु, अनि मलाई लाग्छ यो पदहरू कण्ठ गर्नु पनि फाइदा हुन्छ। दोस्रो तिमोथी एकको के तिनको एकमा के छ, तर यो बुझिराख कि आखिरी दिनमा डरलाग्दा समयहरू आउने छन्। दुई पद दोस्रो तिमोथी तिनको, किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी हट्टी, अरूको बदनाम गर्ने, आमा बाबुको आज्ञा पालन नगर्ने, बैगुनी, अपवित्र हुन्छन्। अघि तपाईँलाई दश आज्ञा बारेमा जति कुरा भनेको थिएँ नि ठिक्क उल्टा कुरा छ, तर तपाईँले यस्तो गरेको मान्छे प्रशस्त देख्नुहुन्छ। अनि कहिलेकाहीँ हामी पनि त्यही पछि लाग्छौँ, किन हामीलाई पनि डर लाग्छ, हामीलाई पनि आफूलाई राम्रो हुनुपर्छ भन्ने लाग्छ, हामीलाई त्यो सेन्स नै हराउँछ कि तपाईँ र म त परमेश्वर सँगसँगै हिँडिरहेका छौँ, हाम्रो बाटो त पवित्रताको हो, त्यो हामीले बिर्सिन्छौँ। दोस्रो तिमोथी तिनको तिनमा के छ, स्वाभाविक प्रेम रहितका खुसी पार्न नसकिने, अरूको बथुवाई गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने। तपाईँले धेरै मान्छे यस्तो देख्नुहुन्छ, कतिचोटि मैले मान्छेहरू भेटेको छु उनीहरूलाई खुसी नै बनाउन सक्दैन, जस्तो सुकै गरे भए पनि उनीहरूले कहिले पनि भनेको छ बाइबलमा के छ, कसैले एक गिलास पानी तपाईँलाई सित्तै दियो भने त्यसप्रति धन्यवादी हुने। सबभन्दा ठुलो बाइबलको कुरा के छ भने हामी धन्यवादी हुनुपर्छ परमेश्वरप्रति र जसले हामीलाई राम्रो गर्छ, धन्यवादीद्वारा थाहा हुन्छ कि त्यो मान्छे नम्र छ। तर मान्छे त्यस्तो हुँदैन, बदख्वाई गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, किन आफूलाई भए त ठिकै, अरू चाहिँ असल भयो भने उसलाई मन पर्दैन, त्यो सैतानको काम हो। अनि यहाँनिर दोस्रो तिमोथी तिनको चारमा विश्वासघाती, उताउला, अहङ्कारले फुलेका, यो त यो अहङ्कारले फुलेका चाहिँ तपाईँले दिन दिन भेट्नुहुन्छ, प्रशस्त क्रिस्चियनहरू यो छन्। अनि परमेश्वरलाई भन्दा सुख बिला विलासलाई प्रेम गर्ने। अनि यहाँ दोस्रो तिमोथी तिनको पाँच, भक्तिको भेष चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यस्ता मानिसहरूबाट अलग बस। अनि यहाँनिर 3:8 अनि यो यान्यस र याब्रेसले मसाको विरोध गरे जस्तै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यन्यस र याब्रेसको बारेमा हामीले एक अध्यायको अन्तिममा पाउँछौँ, है, अन्तिमतिर पाउँछौँ। सायद आज त्यो हामी पढ्छौँ, अर्को हप्ता आउँछ त्यो सायद, होइन? तिनीहरूले कसरी विरोध गरेको थियो र पावलले भन्छ उसलाई चाहिँ शैतानकै हातमा छोडिदिएका छौँ भनेर, होइन? यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यी मानिसहरू भ्रष्ट दिमागका र नक्कली विश्वासका हुन्छन्। कमसेकम परमेश्वरले हामीलाई अनुग्रह गर्नुभएको होस् हामी यो खालको शिकारमा नपरौँ। अब यहाँ अन्तिम 2 तिमोथी 3:10 अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्थिरता देखेका छौ। पावलले कसरी ठोकेर भन्छ कि उसको आफ्नो हुन पनि तिमोथीले पावलको जीवनको सबै कुरा देखाएको थियो, किनभने तिमोथी पावल सँगसँगै कतिवटा यात्रामा गएको थियो, होइन? त्यस कारण कति लोयल भन्छ नि, एउटा शब्द छ लोयल, वफादार, होइन? तिमोथी पावलप्रति कति लोयल छन्, होइन? त्यसैले आज हामी अगुवा भएर हामी परमेश्वरप्रति समर्पित, पवित्र र वफादार छौँ भने हामीले तालिम दिएका अगुवाहरू हामीप्रति वफादार हुनु पर्यो। यो कुरा तर यस्तो कुरा मान्छेहरूको सेन्समा छैन। मान्छेहरूको सेन्समा के छ? अब यो त बुढो भयो, होइन? यत्रो वर्ष भयो, यो बराबर म पनि हुँ। हरेक मान्छेहरूलाई के छ भने त्यो ठाउँ लिने कोसिसमा छन्। अब मैले के भन्छु भने ती मान्छेले कहिल्यै ख्रिस्टलाई प्रभु मानेनन्। किन? ख्रिस्टलाई प्रभु माने भनेदेखि त वचनमा जानु पऱ्यो नि। वचनमा त नम्र हुने कुरा छ नि त, होइन? मुख्य हुने कुरा छैन नि त, परमेश्वरले उठाउनुहुन्छ नि त, हाम्रो नाम खोज्ने कुरा छैन नि त। त्यस कारण यो कुरा घरिघरि म तपाईँलाई भनिराख्छु, हामीले यसरी पावल जस्तै 2 तिमोथी 3:10 पावलले भने जस्तै तपाईँ र मैले पनि हाम्रो विश्वासीहरूलाई यो भन्न सक्नु पऱ्यो, मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्थिरता देख्नु भएको छ, हामीले भन्न सक्नु पऱ्यो। परमेश्वरको अनुग्रह हामीलाई हुनु पऱ्यो जसले गर्दा हामी यी कुराहरूमा अगाडि बढ्न सकौँ। अब यहाँ गएको हप्ता तपाईँलाई यो कुरा सिकाएको थिएँ, सर्वोत्तम मनसायका साथ दुष्ट काम गर्ने पावलको अनुभवको बारेमा हामीले सिकेको थियौँ। अनि यो कुरा चाहिँ उनले, यो पनि म पढिहाल्छु, अगाडि मैले निन्दा गरेँ, खेतो गरेँ र उहाँको अपमान गरेँ, तर मैले यी अजान र अविश्वासमा गरेको हुनाले मैले कृपा पाएँ। अब पावलले यद्यपि सही विचारले गरे, उनले चाहिँ यसु प्रभु चाहिँ गलत भविष्यवक्ता अनि क्रिस्टियानिटी चाहिँ झुट्टा शिक्षा जस्तो सोचले उनले त्यसको विरुद्धमा लागेका थिए। उनको विचार चाहिँ सही काम गर्न लागेको जस्तो, होइन? तर परमेश्वरको वचन पढेका थिए उनले, पुरानो नियम पोख्त, उनी फरिसी थिए, तर उनको समझ खुलेको थिएन, उनले बुझेका थिएनन्, होइन? त्यो कुरा चाहिँ हामीले देख्छौँ। त्यो कुरो उनले भन्छन्, मैले अपमान गरेँ, त्यसपछि ख्रिस्ट येसुमा 14 1 तिमोथी 1 भएको विश्वास र प्रेमको साथ मेरो निम्ति हाम्रो प्रभुको अनुग्रह प्रशस्त मात्रामा उर्लिआयो। अनि 15 यो वचन हर प्रकारले ग्रहणयोग्य छ कि पापीहरूलाई उद्धार गर्ने येसु ख्रिस्ट संसारमा आउनुभयो र पापीहरूमा म सबैभन्दा मुख्य छु। त्यस कारणले हामी आज यहाँबाट सुरु गर्छौँ। यहाँनिर अर्को एउटा, त्यस कारण आजको कुरामा जाँदाखेरि मैले तपाईँलाई फेरि पनि यो पोइन्टमा लगेँ। यो पोइन्टमा 5 हामीले हेरिसक्यौँ। आज यो के भन्छ, विश्वासको वरदान र प्रेमको वरदान, यो पोइन्टलाई हेर्नेछौँ। अनि यो अर्को अझै बाँकी बस्छ, किनभने आज त्यो पनि गर्न खोज्यो भने 1 घन्टा लाग्छ। त्यस कारण तपाईँलाई सकेसम्म छोटो गर्ने मैले प्रयास गर्नेछु आज। त्यस कारणले यहाँनिर के छ, विश्वासको वरदान र प्रेमको वरदान भन्दाखेरि गिफ्ट अफ फेथ एन्ड गिफ्ट अफ लभ। अनि यहाँनिर हामीले अघि 14 के पढेको थियौँ भने, तपाईँलाई मैले 14 यहाँनिर येसु ख्रिस्ट येसुमा भएको भन्ने जुन शब्द छ नि, यो विश्वासको वरदान र प्रेमको वरदान चाहिँ कहाँबाट आयो? ख्रिस्ट येसुमा, उहाँबाट, उहाँमा भएको वरदान हो, होइन? जसरी हामी कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि हुन्छ नि, उसले वरदान पाउँछ। यहाँ ख्रिस्ट विश्वास र प्रेमको वरदान। त्यस कारण तपाईँ र मेरो विश्वास परमेश्वरकोले चाहनु भएको जस्तो एउटा ख्रिस्चियनमा हुनुपर्ने विश्वास त्यतिखेर हुन्छ जतिखेर ख्रिस्ट येसुबाट हामीले त्यो वरदान पाउँछौँ। त्यसकारणले के छ भने त्यो वरदानको लागि चाहिँ तपाईँ र मैले ख्रिस्ट येशूलाई प्रभुको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ, होइन? त्यसैले आजको विषय चाहिँ हामीले यहाँबाट सुरु गर्नेछौँ, आजको विषय यहाँबाट सुरु गर्नेछौँ। त्यसकारणले यो विश्वासको वरदान र प्रेमको वरदान, त्यसैले यो हरेक विश्वासीको लागि यो विश्वासको वरदान परमेश्वरबाट आएको हुनुपर्छ। त्यसैले त्यो बुझ्नु पर्यो हामीले। हाम्रो जीवनमा परमेश्वरको काम, आत्मिकी तवरको प्रभाव त्यतिखेर मात्रै देखिन्छ जतिखेर तपाईँ र ममा ख्रिस्टबाट आएको वरदान काम गरिराखेको हुन्छ, प्रेम पनि। अनि हामीले सबैलाई प्रेम गर्नुपर्छ, शत्रुलाई पनि प्रेम गर्नुपर्छ। यो खालि मुखले भन्ने भन्दा पनि जब येशूलाई ग्रहण गर्छौँ हामी नयाँ जन्म पाउँछौँ भनेर हामी भन्छौँ, परमेश्वरबाट जन्मिन्छौँ, अनि ख्रिस्टले हामीलाई प्रेम र विश्वासको वरदान दिनुहुन्छ। वास्तवमा विश्वासको वरदान नभइकन तपाईँ र म नयाँ जन्ममा आउन सक्दैनौँ। परमेश्वरको वचनको सुनाइबाट विश्वास आउँछ भनेर रोमी 10:17 पदमा छ। सुनाइ चाहिँ सुनाइबाट विश्वास आउँछ, सुनाइ परमेश्वरको वचनबाट आउँछ। त्यसमा यो विश्वासको बारेमा हामीले धेरै होसियारीपूर्वक विचार गर्नुपर्छ। अब यहाँनिर तपाईँलाई एउटा अर्को महत्त्वपूर्ण विषय आज सिकाउन लागेको छु, जुन चाहिँ मैले म अब पहिला चर्चमै काम गरेको हुनाले हप्तामा हरेक दिन 6 वटा घरलु सङ्गति लिन्थेँ है। मैले कति समय लिएँ मलाई थाहा छैन, हरेक दिन घरलु सङ्गति हुन्थ्यो। अनि त्यो बेलुका बेलुका चिसोमा हिँडेर मलाई खोकी पनि लाग्थ्यो। मलाई अहिले ती दिनहरूको याद आउँछ, पास्टर निकनोरसँग काम गर्थेँ मैले आराधना मण्डलीमा। घरेलु सङ्गतिमा हुँदाखेरि एउटा मान्छेले 2-3 चोटि यो प्रश्न मैले सामना गरेको छु, एकचोटि सोधेको प्रश्न, त्यो मान्छेको अनुहार अहिले पनि मलाई याद छ, नाम चाहिँ बिर्सेँ। अनि ऊ चाहिँ लगनखेलको छेउतिर बसेको थियो। त्यो मान्छे यति त्रसित, यति चिन्तित थियो, उसले यो प्रश्न गरिरहेको थियो, त्यो चाहिँ क्षमा हुन नसक्ने पाप चाहिँ कुन पाप हो? मलाई उसले अनि उसले चाहिँ मलाई एकदम डर लागेको छ कि मैले चाहिँ त्यो क्षमा हुन नसक्ने पाप पो गरिसकेको छु कि। उसलाई एकदम चिन्तित थियो। तपाईँले कसैले तपाईँलाई त्यस्तो खालको प्रश्न के हो त्यो क्षमा हुन नसक्ने पाप भनेर सोच्नु भएको छ? यो विषय महत्त्वपूर्ण छ। अनि आजको टपिक्समा हामीले पावलको जीवनबाट यो कुरालाई अलिकति उदाहरण पनि हेर्छौँ। येशू प्रभुले क्षमा हुन नसक्ने पाप बारेमा वास्तवमा बाइबलमा प्रष्ट भन्नुभएको छ। यो प्रभु येशूलाई इन्कार गर्नु, क्षमा हुन नसक्ने पाप भनेको चाहिँ ख्रिस्ट येशूलाई इन्कार गर्नु। यहाँनिर एउटा कुरा के हुन्छ भने नि, ख्रिस्ट येशूलाई इन्कार गर्नु भनेको चाहिँ बप्तिस्मा लिइसक्यो, प्रभु भनेर ग्रहण पनि गरिसक्यो, मण्डली पनि गइसक्यो, तर कसरी इन्कार गरेको हुन्छ? तर तपाईँले प्रभुको वचनलाई पुरा हृदयले पालन गरेका छैन, जुन दिनसम्म गरिँदैन नि तबसम्म इन्कार हुन्छ। किनभने तपाईँले येशूमै पुरा 100% समर्पित नहुँदासम्म तपाईँ आफ्नै इच्छाले चल्नुहुन्छ भने अगाडि भित्र र बाहिर त्यो त हिपोक्रेट भन्छ अङ्ग्रेजीमा, होइन पाखण्डी भन्छ। धेरै क्रिस्चियनहरू छन् यस्ता, भित्र र बाहिर छुट्टै, उनीहरूको नियत अर्कै हुन्छ। यो एकदमै हामी हरेकलाई परमेश्वरको अनुग्रह चाहिन्छ ताकि हामी सोझो प्रकारले समाजमा बुझ्न सकौँ। अनि हामीले विश्वास गरेको दिन यो बुझ्यौँ कि बुझेनौँ, हामीले हाम्रो हृदयमा येशूलाई राज्य गर्न दिउँ कि दिएनौँ, अनि त्यो राज्य चाहिँ घरिघरि तपाईँलाई थाहा छ क्रिस्चियनहरूको बिचमा। अब म चाहिँ त्यस्तो ठाउँमा छु पनि छ, म त बोलिहाल्छु होइन, एकदम छिटो पनि देख्छु। र के हुन्छ भने कसैलाई खुसी बनाउने, प्रसन्न पार्ने, कसैलाई नीच बनाउने, त्यहाँ एकदम होडबाजी नै चल्छ विश्वासी विश्वासी भेटेको बेलामा। किनभने कुन मान्छे कसको पक्षमा जा, एकदम त्यहाँ पुरै शैतानको काम हुन्छ। निर्धक्क पवित्रतामा, परमेश्वरको विश्वासमा, इमान्दारपनमा सिधा परमेश्वरलाई महिमा दिने, कसैलाई बनावटी खुसी नबनाउने। एक्स्ट्रा थाहा छ तपाईँलाई, कहिलेकाहीँ छोरछोरीले बाबुआमालाई केही लिनु छ भनेदेखि बाबुआमाले के सुनेको मन पराउनु त्यही त्यही भन्छ, झुट्टा हुन्छ कहिलेकाहीँ, सत्य हुन्छ कहिलेकाहीँ, किन उसलाई खुसी बनाउनु छ। तपाईँलाई थाहा छ विश्वासीहरू कतिजना बच्चा जस्तो एकअर्कालाई, अनि अर्को मान्छेले छर्लङ्गै देख्छ, अनि त्यो देख्ने मान्छेलाई लाज भए जस्तो त्यो लाज। तर एउटा कुरा के छ भने तपाईँ र हाम्रो बाइबलको समझ र अभ्यास कम भएको हुनाले त्यो छर्लङ्ग देख्न पनि सक्दैन कति मान्छेले। त्यसकारण यो येशू प्रभुलाई इन्कार गर्ने र स्वीकार गर्ने कुराको बारेमा अलिक गहिरो जानु जरुरी छ। मण्डली जाँदैमा उसले पक्का स्वीकार गर्यो भन्ने कुरा हुँदैन। जब पवित्र आत्माले येशू को हुनुहुन्छ भनेर प्रकट गर्नुहुन्छ, हामी सबैलाई प्रकट गर्नुहुन्छ उहाँले, अनि त्यसपछि पनि तपाईँ उहाँलाई ग्रहण नगरी अर्कै बाटो लाग्न सक्नुहुन्छ, अथवा धेरै मान्छेहरूको चाहिँ के हुन्छ भने त्यो आफ्नो स्वार्थपन चाहिँ अगाडि नै राखिरहेको हुन्छ। गलत नियत होइन, यो संसारमा गलत नियत के हुन्छ? नाम कमाउने, धन कमाउने, मोज मजा गर्ने होइन। धेरै जस्तो मान्छे यही कुरामा फस्छन्। तर ख्रिस्ट येसुमा आफ्नो पाप स्वभावलाई मार्ने, संसारको लेखी र म मरेको छु, मेरो लेखी संसार मरेको छ, पावलले भन्छ नि त होइन, क्रुसमा टाँगेको छ होइन। त्यो खालि पावलको लागि मात्रै होइन कि हरेक व्यक्ति जसले येशु ख्रिस्टलाई प्रभु मान्छ त्यो हुनुपर्ने। त्यसैले यस्तो अवस्थामा जसले त्यसरी अर्कै बाटो लाग्छ अथवा उसले पूर्ण रूपमा आफ्नो जीवनमा लागू गर्दैन, येशु प्रभुको प्रभुत्व स्वीकार्दैन, उहाँको महिमा खोज्दैन, अलिकति झुटा बोल्दा, अलिकति लोभ गर्दा, अलिकति पक्षपात गर्दा, अलिकति मान्छेप्रति कुरा बनाउँदा, एउटा मान्छेलाई खुसी बनाएको छ, अर्को मान्छेलाई यस्तो गरेको छ, त्यो सबै कुरा भित्रभित्र कूटनीति गर्छ नि त, राजनीति शैतानको काम हो। त्यसो गर्दा के हुन्छ? येशु प्रभुलाई प्रभु बनाएको पनि हुँदैन, उहाँको महिमा पनि हुँदैन। तर त्यो कुरो उसले थाहा पाउँदैन किन, उसलाई त शैतानले अहिले पनि पासमै राखेको छ। बुझ्नुहुन्छ? यो कुरो बुझ्नु पर्यो। अनुग्रह परमेश्वरको हामीलाई चाहियो जसले गर्दा हामी यो कुरालाई घृणा गर्न सक्छौँ। अनि यस्तो बिन्दुमा त्यो मान्छे हुन्छ कि अब फेरि कहिलेकाहीँ हुँदा 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 यति धेरै झुटा गर्छ उसले, दिनदिन झुटा जीवन जिउँछ। अनि त्यस्तो अवस्थामा ऊ पुग्छ, उसको दिमाग विवेक चाहिँ गोरुको काँध जस्तो हुन्छ। त्यो परिस्थिति त्यो पोइन्टमा पुग्छ कि त्यो अब उसले चाहिँ चर्च जान छोडेको छैन, सबै कुरा गर्छ, बाइबल पनि पढ्छ, तर येसुलाई प्रभु र सत्यतालाई पछ्याउने र झुटा नबोल्ने, पुरा इमान्दारपूर्वक मान्छेलाई पक्षपात नगर्ने, कोही मान्छेलाई आफ्नो पक्ष लिन कोसिस पनि नगर्ने, अर्को पक्ष एउटा विशुद्ध प्रेमको भावमा, शुद्धता र पवित्रताको भावमा जिउने, त्योभन्दा बाहेक त क्रिस्चियनिटी होइन नि त। किन धेरै जोको जस्तोको विचारमा के छ भने म मण्डली पनि जान्छु, बप्तिस्म पनि ल्याएको छु, यत्रो ठुलो काम गरेको छु। वेयर इज योर हार्ट? द्याट इज द मेन थिङ, यु नो। तपाईँ र मेरो हृदय कहाँ छ? हामी साँच्चै इमान्दार छौँ? साँच्चै परमेश्वरको महिमा मात्र आफ्नो नोक्सान सहेर पनि तयार छौँ? हामी आफ्नो शारीरिक स्वभाव, पाप स्वभावको लागि मरेका छौँ? यो सबभन्दा महत्त्वपूर्ण हो। त्यसैले त्यस्तो परिस्थितिमा कोही मान्छे पुग्दैछ भनेदेखि चाहिँ के हुन्छ? त्यो मान्छे त्यो ठाउँमा पुग्न सक्छ कि ऊ कहिल्यै पनि फर्केर फेरि येशु प्रभुमा पूर्ण रूपले आउन सक्दैन। हो त्यो अवस्थाको पापलाई चाहिँ क्षमा नहुने पाप भन्छ। परमेश्वरको वचन हिब्रूमा यसको बारेमा प्रष्ट कुरा लेखिएको छ। हिब्रूको पत्रमा तपाईँले हिब्रू 6:4 छसम्म यहाँनिर यस्तो लेखेको छ, मानिसले ख्रिस्टलाई छोडिदिएपछि तिनीहरूका जीवनको बाटो फेरि बदल्न सकेला? त्यस सत्य सिक्नेहरू बारेमा भन्दैछु, तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्। तिनीहरूले परमेश्वरले, मलाई यो अनुवाद अलिक ठिक लागेन, तपाईँलाई म यो बाइबलबाट पढ्छु, मैले त्यहाँ तपाईँलाई राखेको, तर हिब्रू यसलाई अलिकति राम्रोसँग बुझ्नुपर्छ किनभने मिसअन्डरस्ट्यान्डिङ पनि गर्नु हुँदैन, तर चेतावनी चाहिँ कडा छ यहाँनिर। हामीले बुझ्नुपर्छ हामी कहाँ छौँ, हामीलाई जान्नुपर्छ। हामीले आफैलाई जाँचेर सुध्रेनौँ भने हामीलाई केही फाइदा हुँदैन, बाइबल स्टडीले केही फाइदा हुँदैन, सबै कुराले केही फाइदा हुँदैन। जबसम्म तपाईँ र म परमेश्वरमा समर्पित भएर उहाँको आज्ञा पालन गर्दैनौँ, केही फाइदा हुँदैन। यहाँनिर हिब्रू 6:4 यो बाइबलमा यसरी लेखिएको छ, किनकि तिनीहरू जसले एकपल्ट ज्योति पाए अनि स्वर्गीय दानलाई चाखे र पवित्र आत्माको भागी के रे भागी बनाइए अनि परमेश्वरको उत्तम वचन र आउँदो युगका सामर्थ्यहरूको स्वाद चाखे, तिनीहरू पतित भए भने तिनीहरूलाई पश्चातापका निम्ति फेरि नयाँ बनाउनु असम्भव छ। यो एकदम कडा कुरा छ। त्यसकारणले अब कति मान्छेहरूले त येशु ख्रिस्टलाई स्वीकारै गर्दैन, फर्केर अर्कै बाटो जान्छ, त्यो त्यो पनि एउटा पक्ष हो। त्यो पनि कुनै दिनसम्म सुसमाचार सुन्दा 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 उसले आउँदैन भने त्यो एउटा पक्ष छ। अर्को पक्ष के छ भने यो स्वाद पाइसक्यो, चर्चमा आइराखेको मान्छे सबै गरेका छ अरू, तर हृदय येशुलाई दिनुपर्ने कुरामा प्रभुले दिनदिनै उसलाई वचन सुन्ने मौका दिनुहुन्छ, पूर्ण रूपमा येशुको इच्छा खोज्ने कुरामा, पवित्र जीवन जिउने कुरामा, एकअर्कालाई एउटा निष्पक्ष, एउटा पवित्र, एउटा नम्रताको जीवन जिउने कुरामा, एउटा क्रिस्चियनले गर्नुपर्ने विश्वास र प्रेममा जिउनुपर्ने कुरामा, उनीहरूलाई वचनद्वारा धेरैचोटि चेतावनी आइरहेको छ। तर उनीहरूले त्यो कुरा चाहिँ बुझेनन् भने, अनि परमेश्वरको उत्तम वचन र आउँदो युगका सामर्थ्यको स्वाद चाखिसकेको हुने सबै कुरा सुनेको छन्, तर त्यस्तो अवस्था पनि उनीहरूले त्यो उनीहरूले ठिक समयमा आज्ञा पालन गर्न सकेन भने उनीहरूको विवेक चाहिँ त्यसपछि कडा भएर जान्छ, होइन? अनि तिनीहरू पतित भयो भने तिनीहरूलाई पश्चातापमा को निम्ति फेरि नयाँ बनाउनु असम्भव छ, किनकि तिनीहरूले आफ्नो निम्ति परमेश्वरको पुत्रलाई फेरि क्रुसमा चढाउँछन्। यहाँनिर विचार गर्नुहोस्, दिनदिनै क्रुसमा चढाउँछन्, किनभने उनीहरूले भन्छन् क्रिस्चियन, र उनीहरूले गरेको कामद्वारा परमेश्वरलाई रात दिन निन्दा हुने काम गर्छन्, उहाँलाई खुल्लम खुल्ला शरममा पार्छन्। बुझ्नुहुन्छ? जब हामीले पाप गर्छौँ नि, झुटा बोल्छौँ नि, कुनै न कुनै मान्छेले देख्छ, परमेश्वरको निन्दा हुन्छ। त्यसैले यो एकदम कडा शब्द हो, हामीले एकदमै ध्यान दिनुपर्छ यो विषयमा, हामीले चेतावनी दिनुपर्छ यो विषयमा। त्यसकारणले त्यस्तो पाप हुन्छ जब हामी फेरि फर्केर प्रभुकोमा जान नसक्ने अवस्था, डरलाग्दो कुरा हो। त्यसकारणले हामीले अटेरी हुनु हुँदैन, हामीले आफूले बुझेसम्म संसारलाई त्याग्न सक्नुपर्छ। परमेश्वरबाट जन्मिएको व्यक्तिको पाँचवटा चिन्हमा अन्तिम चाहिँ संसारमाथि विजय, संसारमाथि विजय भएको मान्छेले चाहिँ प्रभु येशूको राज्यलाई, उहाँको प्रभुत्वलाई, उहाँको इच्छा गर्ने कामलाई उसले आफ्नो बनाउन सकेको हुन्छ। उसले लोभले, डाहले, आफ्नो महत्त्वकांक्षाले, आफ्नो जुन भोगविलासको कुराहरूले उसले त्यहाँ अड्किँदैन, ऊ अहङ्कारले ऊ अड्किँदैन, होइन? सो यी पदहरूमा डरलाग्दो आत्मिक अवस्थाको वर्णन गरिएको छ। तर यस्तो परमेश्वरतिर नफर्किने अवस्थामा पुग्नु अघि केही धेरै कदमहरू हुन्छन्, उसले धेरै कदम पार गर्छ। अब यहाँनिर ख्रिस्टलाई नै विश्वास नगर्ने व्यक्तिहरूको बारेमा भन्दा पनि मण्डलीमा छन् तर नयाँ जीवन पाएका छैनन्, सत्य जीवन जिउन सुरु गरेका छैनन्, उनीहरूको लागि चाहिँ एकदमै सुन्नुपर्ने कुरा छ। जसले ख्रिस्टमा नै विश्वास गर्दैन त्यो अर्कै कुरा भयो। यस्तो अवस्थामा एउटा कुरा भन्न सकिन्छ कि अब यहाँनिर कसरी थाहा हुने त्यो अवस्था पार हुँदैछ यो मान्छेको, जो चाहिँ अब क्षमा नहुने अवस्था आउन लागेको छ। यहाँ चाहिँ के, जबसम्म तिनीहरूको हृदयमा उनीहरूको आत्मिकी अवस्थाबारे कन्सर्न हुन्छ, होइन, म चाहिँ आत्मिकी अवस्थामा म पवित्र हुन चाहन्छु, म परमेश्वरको मनपर्ने हुन चाहन्छु, म परमेश्वरलाई महिमा दिन चाहन्छु, मेरो जीवनमा केही समस्या भयो भने उसलाई चिन्ता लाग्छ, पाप भयो भने पवित्र आत्माले देखाउनुहुन्छ र उसले पवित्र आत्मालाई सन्ताप गरेको कुरा थाहा हुन्छ, उसलाई पश्चातापी बनाउँछ। कति मान्छेहरू पश्चाताप गरेर फेरि त्यो कुरालाई पुरा आफ्नो जीवनमा लगाउन भ्याउँदैन, किनभने शैतानले फेरि तुरुन्तै उसलाई फसाइहाल्छ। तर त्यो बेलासम्म चाहिँ त्यो पश्चातापी सोच हुने, पवित्रताको निम्ति जिउन चाहना हुने सम्म चाहिँ उसले अब परमेश्वरबाट क्षमा नहुने अवस्था पुगेको हुँदैन। अनि यस्तो क्षमा नहुने पाप गरिसकेका हुँदैनन् त्यस्ता व्यक्तिले। तर यो कुरा ध्यान दिनुपर्छ, जब कुनै व्यक्ति यस्तो नफर्किने पोइन्टमा पुग्छ, फर्किन नसक्ने पोइन्टमा जब ऊ पुग्छ, उसले आफ्नो आत्मिकी अवस्थाको व्यवस्था गर्न थाल्छ। उसले बाइबल पढ्ने चाहिँ खालि अरूको लागि देखाउन मात्रै हुन्छ, उसले बाइबल पढेर मनभित्र परिवर्तन गर्दैन। यस्तो अवस्था डेन्जर हो, शैतानले ल्याउँछ यो सबै। त्यो व्यक्ति आत्मिक रूपमा मृत हुन्छ। त्यस्तो मान्छे चर्च गएको छ, सबै पद पनि छ, प्रचार पनि छ, नट प्रुभ एनिथिङ। परमेश्वरमा हुनु र नहुनु धेरै ठुलो कुरा हो। त्यो मान्छे आत्मिक रूपमा मृत हुन्छ, अब ऊ परमेश्वरमा फर्कन असम्भव हुन्छ त्यो अवस्थामा। त्यसकारण यो विषयमा हामीले मान्छेहरूलाई चेतावनी दिनुपर्छ। त्यसकारण मण्डली भनेको चाहिँ एउटा पवित्रतामा गाडिएको हुनुपर्छ। रात दिन त्यही अवस्था छ, फेरि कुरा प्रचार आउँछ, फेरि त्यही अवस्था, मान्छे कहिले पनि पश्चाताप गर्दैन, त्यो मान्छे एकदम डेन्जरमा जाँदैछ। अब यहाँनिर पावलको बारेमा, पहिला पावल हुनुभन्दा अगाडि के थियो, ऊ टार्ससको साउल, टार्ससको साउलले को बारेमा हामीले अस्ति नै विचार गरिसकेको छौँ। यस्तो के उसको जीवनमा पनि कतिवटा कदमहरू भएका थिए, त्यो परमेश्वरको विरुद्धमा गइराख्ने कदमहरू, उसले सुसमाचारलाई इन्कार गर्यो, येशु प्रभुलाई इन्कार गर्यो, त्यसको विरुद्धमा खडा भयो, अनि ऊ चाहिँ त्यो दिशातिर लागिरहेको थियो कि उसले त्यो दमस्कसको रोडमा येशुलाई भेट्दाखेरि उसले पश्चाताप नगरेको भए, येशुलाई प्रभु नभनेको भए, उसले आफ्नो ध्यान त्यता नदिएको भए, ऊ चाहिँ फेरि क्षमा नहुने ठाउँमा पुग्थ्यो, होइन? तर हामीले उसको जीवनमा परमेश्वरले काम गर्नुभएको देख्छौँ। ऊ पनि नफर्किने दिशातिर बढ्दै थियो। त्यस कारण यो आजको वचनबाट हामी हरेकै जीवनमा केही न केही जाँच्नु पर्ने हुन्छ आफैले, होइन? दोस्रो कोरन्थी 13:5 पनि भनेको छ नि त, आफैलाई जाँच, तिम्रो विश्वास सही ठानेन भनेदेखि त्यहाँ छ नि जाँच्नु पर्ने कुरा। थेस्लोनिकीमा, पहिलो थेस्लोनिकीमा पनि जाँच्ने कुरा छ। हामीले आफैलाई जाँच्नै पर्छ हरेक दिन। यो कसै अरूको लागि जाँच्ने होइन, तपाईँ र मैले आफूलाई जान्नुपर्छ। यत्रो ठुलो योजना परमेश्वरले हाम्रो उद्धारको लागि गर्नुभयो, येशु प्रभु संसारमा आएर यत्रो काम गर्नुभयो, तपाईँ र मलाई मुक्ति दिनलाई हो। तर हामी मुक्ति चाहिँ गुमाइराखेका छौँ भन्दा केही काम भएन नि। त्यस कारणले यहाँ पाउल जब त्यो बाटोतिर, क्षमा नहुने पापको बाटोतिर गर्दै गर्दाखेरि, त्यो उनले क्षमा नहुने अवस्थामा, त्यो पोइन्टमा, त्यो पाप गर्ने पोइन्टमा पुग्नु अगाडि के हुन्छ, पाउलले दमस्कसको रोडमा येसु बौरी उठ्नुभएको येसु प्रभुलाई जम्का भेट गर्छ। तपाईँ हेर्नुहोस् यहाँनिर, अनि दमस्कसको रोडमा जब जम्का भेट हुन्छ, येसु ख्रिस्टको जम्का भेटले उनको अज्ञान र अन्धविश्वास र अहङ्कारलाई चूर्ण पारिदिन्छ। उनी त पुरै ढल्छन्। अनि अनि तपाईँ को प्रभु, मैले के गर्नुपर्छ? त्यहाँनिर पावलको येसु प्रभु जब बोल्नुहुन्छ, पावलको येसु प्रभुसँग कुराकानी हुन्छ, हामीलाई थाहा छ त्यो। अनि ऊ चाहिँ एक प्रकारले उनको आफ्नो क्षमता, आफ्नो शिक्षा, आफ्नो सबै कुरा त्यहाँनिर नाश हुन्छ, उनी घोप्टो पर्छन्। त्यसपछि उनीमा चाहिँ परमेश्वरको कुरा आउँछ, उनले परमेश्वरको कृपा प्राप्त गर्छन्। त्यसपछि त्यो कुरो एफिसी 1 अध्यायमा उनले भन्छन्, के अरे पहिलो तिमोथी 1 अध्यायमा, परमेश्वरको कृपाले उनलाई बचाउनु अघि उनी झन्डै नाश भएका थिए त्यहाँनिर, होइन? शारीरिक साउल त्यहाँनिर नाश पनि हुन्छ, र येसुमा बचाइएर उनी पावल हुन्छन्, होइन? पहिलो तिमोथी 1 अध्यायमा पावल त्यही भयानक जम्का भेटबारे लेखिराखेका छन्। तपाईँलाई मैले अघि भर्खरै पहिलो तिमोथी 13:12 पढौँ। पहिलो तिमोथी 12 यहाँ हेऱ्यो भने पावलले यो अवस्थाको बारेमा यहाँ कसरी उनी परमेश्वरमा योग्य भए उनले बताउँछन्। 1:12, मेरो काममा मलाई बल दिने हाम्रा प्रभु येशु ख्रिस्टलाई म धन्यवाद दिन्छु। सी, उसको काममा बल दिने को? प्रभु येशु। अनि उनको धन्यवाद प्रभु येशुलाई छ, उनको आफ्नो क्षमतामा छैन। अनि उहाँले मलाई विश्वास गरेर नै आफ्नो काममा लगाउनु भयो। पावल जो टार्ससको साउल थियो, येशुको जम्का भेटपछि उहाँले पावल भनेर उसलाई विश्वास गर्नुभयो, त्यही विश्वास अनुसार चाहिँ काममा लगाउनु भयो भनेर यहाँ उनले कुरा गर्छन्। त्यसपछि 13 के हुन्छ, हुन हुन म त के अरे हुन त म पहिले उहाँको निन्दा गर्थेँ, यहाँनिर अलिक गडबडा छ, गर्ने तर खेदो गर्ने थिए, त्यस बेला मेरो विश्वास थिएन। उनीमा परमेश्वरप्रति विश्वास थिएन। उनी यहुदी थिए, पुरै धर्मशास्त्र जान्थे, पुरै जोसको साथमा थिए, उनले ठिक गर्दैछु भन्ने लागेको थियो, तर येसुमा विश्वास थिएन। यी सबै कुरा अन्जानमै उनले गरेको थिए, त्यही कुरा भन्छ, गरेको थिएँ। त्यसो हुँदा परमेश्वरले मलाई दया गर्नुभयो। यहाँनिर पावलको सबभन्दा ठुलो एउटा गवाही के हो, परमेश्वरले मलाई दया गर्नुभयो, परमेश्वरको मर्सी, ही ह्याड मर्सी अन मी। अनि यहाँनिर 14 के छ भने, म माथि हाम्रो प्रभुको अनुग्रह प्रशस्तसँग खनाउनु भयो। यो कुरा यहाँनिर लेख्नुहुन्छ, किनभने पावलको जीवनको सामर्थ्य, योग्यता, सब कुरा के थियो, परमेश्वरको अनुग्रह, जो चाहिँ उहाँले उसमाथि खनाउनु भयो। ख्रिस्टमा पाएको विश्वास र प्रेम उहाँले नै मलाई दिनुभयो। अब यहाँनिर पावलमा चाहिँ परमेश्वरले खनाउनु भएको अनुग्रह जो प्रशस्त थियो, त्यही अवस्थामा ख्रिस्टमा उनले विश्वासको वरदान र प्रेमको वरदान पनि पाए। अब पावलको जीवनमा हामीले हेऱ्यौँ भनेदेखि उनले कसरी कसरी आफ्नो जीवन समर्पण गरेका छन् परमेश्वरको महिमाको लागि, सबै कुरा भोग्न तयार छन्। पावलको के थियो, बैङ्कमा पैसा थियो र? थिएन नि, के पनि थिएन। उनले नाम पनि मलाई तैँले यसो भन्नुपर्छ भनेका थिएन, तर उनले परमेश्वरको लागि गरेका थिए। अनि उनको लागि परमेश्वरलाई पछ्याउनेहरू आएर सेवा गर्थे, उनीहरूले सहायता पुर्याउँथे। अनि तिमोथी एपाफ्रोडाइस के भन्छ, त्यो फिलिपीको पत्रमा लेखेको छ, बर्नबास अनि यो तितस, यिनीहरू सबै पावलको सेवामा आएका थिए, त्यो सबै कुरा हामी देख्दछौँ। सो माथि हाम्रो प्रभुको अनुग्रह प्रशस्तसँग खन्याउनु भयो, ख्रिस्टमा पाएको विश्वास र प्रेम उहाँले नै दिनुभयो भनेर हामीले यो 14 पदमा पावलले गवाही दिएको कुरा हामी पाउँदछौँ। अनि पावल भन्छन्, जब हामी येशु ख्रिस्टमा आउँछौँ हामीले दुईटा महत्त्वपूर्ण वरदान पाउँछौँ, अनि यस कारणले क्रिस्चियन जीवनमा नभई नहुने वरदान यो दुईटा वरदान हो। अनि यो वरदान कतिखेर पाइन्छ? जतिखेर तपाईँ र मेरो हृदय पूर्ण रूपमा येशुमा हुन्छ। सो गिफ्ट अफ फेथ, गिफ्ट अफ लभ मस्ट कम फ्रम जिजस, होइन? यो कुरा चाहिँ हुनुपर्छ। यहाँ ख्रिस्टमा आएपछि पाउने पहिलो वरदान चाहिँ विश्वासको वरदान, होइन? विश्वासको वरदान जुन चाहिँ यहाँ हामी ख्रिस्टमा पाएको विश्वास, विश्वासको वरदान। अनि विश्वास भनेको चाहिँ जीवन साँचो वास्तविक रूपमा देख्ने क्षमता। जब तपाईँमा विश्वास हुन्छ, तपाईँले जीवनको पवित्रतालाई, सच्याइलाई एउटा वास्तविकतामा देख्नुहुन्छ, रियालिटी हुन्छ। त्यो इल्युजन भन्छ अङ्ग्रेजीमा, इल्युजन भनेको चाहिँ भ्रम होइन, रियल। त्यसैले क्रिस्चियन जीवन सत्यतामा आधारित छ। मैले तपाईँलाई अस्तिदेखि एउटा असल घर, क्रिस्चियन घरमा चाहिँ सत्यको जग बसालेको हुन्छ भन्छु नि मैले। सत्यता सबभन्दा ठुलो कुरा हुन्छ क्रिस्चियनको जीवनमा। उनीहरूले आफ्नो परिवारमा, आफ्नो छोराछोरीलाई जब सत्यतालाई महत्त्व दिँदैन नि, त्यहाँ परमेश्वरको आशिष हुँदैन, त्यहाँ परमेश्वरको केही कुरा हुँदैन, खालि बाहिरी बनावटी मात्रै हो। यो कुरा हामीले एकदमै विचार गर्नुपर्छ। अनि पावलले चाहिँ जब त्यो शक्ति पाउँछ, वास्तविकता विश्वास पाउँछ, त्यसपछि सबै अलमल भ्रम उसको जीवनबाट हट्छ। वास्तवमा संसारलाई, संसार वास्तवमा तपाईँ र मेरो वरिपरि संसार छ, होइन? संसारका सबै मानिसहरू छन्, जुन मानिसहरू चाहिँ भ्रममा छन्, जसले येशूलाई चिनेर सत्यतालाई आफ्नो जग बनाएको छैन नि, ती मान्छेहरू जतिसुकै मन परोस् तपाईँलाई, तिनीहरू भ्रममा छ नि। तपाईँलाई यसको बारेमा ज्ञान हुनु पर्यो। त्यसैले संसार भ्रममा व्याप्त छ। हामीमाथि कतिजनाहरू चाहिँ के हुन्छ, संसारमा भ्रममा परेका, कोही क्रिस्चियन भइकन भ्रममा परेका, कोही चाहिँ क्रिस्टलाई नचिनेर भ्रममा परेका, तिनीहरूको प्रभावमा हामी पनि जिइराख्छौँ, उनीहरू सँगसँगै हिँड्छौँ। बाइबलमा संसारकोहरूसँग एउटै खामोमा न के अरे एउटै जुवामा ननारियो भन्ने शब्द चाहिँ बे गर्ने बेलाको कुरा गर्छौँ। यो सबै कुरामा आउँछ। संसारकोसँग तपाईँ र म जब सँगै जान्छौँ नि, परमेश्वरको निन्दा हुन थाल्छ। यो कुरो नबुझेको विश्वासीले प्रभुलाई चाहिँ प्रभुत्व दिया हुँदैन आफ्नो जीवनमा। यो कुरो एकदम विचार गर्नुपर्छ। सबै तपाईँको वरिपरिका अरू सांसारिक भ्रमको पछि लागेका आत्माले तपाईँ र मलाई प्रभाव पारिराखेको हुनसक्छ। त्यसकारण त्यो कुरामा हामी एकदमै होसियारी हुनुपर्छ, जसले गर्दाखेरि तपाईँ र मेरो विश्वास साँचो छ कि छैन भन्ने जाँच हुन्छ। अनि त्यही तपाईँलाई मैले दोस्रो कोरन्थीको कुरा अघि गर्दै थिएँ, त्यहाँ पनि त्यो विश्वासकै कुरा थियो। दोस्रो कोरन्थी 13:5 पदमा तपाईँलाई म त्यो पढ्ने फेरि विचार आयो मलाई, एकदम महत्त्वपूर्ण कुरा छ। यहाँ 5 पदमा के लेखा छ भने, तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच, आफैलाई प्रमाण गर। येशु ख्रिस्ट तिमीहरूभित्र हुनुहुन्छ भने के तिमीहरू आफ्नै विषयमा जान्दैनौ? जान्दैनौ भने तिमीहरू निकम्मा हौ। यही शब्द छैन, विश्वास, त्यो परमेश्वरबाट आउने विश्वास। जब तपाईँ र ममा त्यो परमेश्वरबाट आउने विश्वासको वरदान छैन भने, येशु प्रभु हामीमा हुनुहुन्न, अथवा जब येशु प्रभु हामीमा हुनुहुन्न, त्यो विश्वासको वरदान छैन। यो कुरो एकदमै महत्त्वपूर्ण छ। त्यस कारणले जब तपाईँ साँचो जीवन र परमेश्वरको दृष्टिबाट देख्न थाल्नुहुन्छ, जब उहाँको विश्वास तपाईँमा आउँछ, हरेक कुरालाई तपाईँको दृष्टिकोण, तपाईँको भ्यू, तपाईँको नजर, तपाईँको सोच परमेश्वरको दृष्टि अनुसारको हुन्छ। तब तपाईँ वास्तविक रियालिटी सत्यतामा तपाईँ जिउन थाल्नुहुन्छ। त्यसैले सबै कुरा सत्यताको आँखाले देख्नुहुन्छ। यो नभएको व्यक्ति पक्का ख्रिस्टलाई धारण गरेको हुँदैन। त्यही कारणले त्यस्तो व्यक्ति खालि बनावटी, हामीले आफैलाई जाँच्नुपर्छ, हामी बनावटी नहौँ। किनभने यो संसार काम लाग्दैन। येशू प्रभुले हुन्छ नि, सारा जगत हात पारेर आफ्नो आत्मा गुमायो भने के लाभ? यो कुरा त बाइबलमा छ। त्यसैले दोस्रो वरदान चाहिँ येशूलाई ग्रहण गरेपछि पाइन्छ, त्यो चाहिँ साँचो प्रेम, निष्कपट प्रेम, त्यो अगापे प्रेम, होइन? रोमी 12:9 पदमा निष्कपट प्रेम, एक अर्कालाई निष्कपट प्रेम गर, त्यो अगापे प्रेम, होइन? जब तपाईँ पुरा हृदयका साथ येशू ख्रिस्टमा उहाँलाई पुरा जीवनको प्रभु स्वीकारेर आउनुहुन्छ, विश्वासमा आउनुहुन्छ, तब तपाईँ अरू मानिसहरूप्रति निष्कपट प्रेम र करुणाको अनुभव गर्न सक्नुहुन्छ। सबै खाले प्रेमलाई त्यसले माथ गर्छ, जुन चाहिँ प्रेम चाहिँ परमेश्वरको वरदानबाट आउँछ। हामीले रोमी 5:5 लेखेको कुरा छ नि, परमेश्वरको पवित्र आत्मा जो हामीमा पाउँछौँ, त्यो आत्माले, पवित्र आत्माले हामीमा परमेश्वरको अगापे प्रेम खनाउनुहुन्छ, त्यो वरदानको रूपमा होइन। तब मात्र हामीले प्रेम परमेश्वरलाई गर्न सक्छौँ, प्रेम एकअर्कालाई गर्न सक्छौँ। जबसम्म तपाईँ र ममा पवित्र आत्माले त्यो वरदान दिनुहुन्न, हामीले साँचो प्रेम चाहिँ गर्न सक्दैनौँ। कुराले मात्रै हो, कुरा केही काम छैन। जीवन येसुमा मात्रै छ। येसुलाई जब हामी आफ्नो जीवन दिएर उहाँ मेरो जीवन हुनुहुन्छ, मद्वारा येसु जिउने हो नि त। क्रिस्चियन जीवन चाहिँ अनुग्रह दिनुहुन्छ, वरदान दिनुहुन्छ, तर ममा उहाँको आत्मा रहनुहुन्छ र उहाँ मद्वारा जिउनुहुन्छ। मेरो शक्तिमा त म जिउनै सक्दिनँ। जसले तपाईँलाई मानिसको खाँचो बारे अझै, मान्छेको खाँचो, मान्छेको अभाव, मान्छेको समस्याको बारेमा अझै गहिराईमा तपाईँलाई ज्ञान दिन्छ, किनभने परमेश्वरको समझ तपाईँले पाउनुहुन्छ, उहाँको प्रेम पाउनुहुन्छ, अनि त्यो मानिसहरूको खाँचोप्रति चाहिँ तपाईँमा चेतना आउँछ। सुसमाचार मान्छेले प्रचार किन गर्दैन? सायद परमेश्वरको प्रेम उनीहरूको हृदयमा छैन। हामीले कुरा गर्छौँ, मान्छेलाई काम लगाउन कोसिस गरेर, अनुशासित हुन कोसिस गरेर काम लाग्दैन। आर्मीमा शासन हुन्छ, किनभने गरेर नगर्यो भने निकालिदिन्छ। विश्वासमा शासन हुँदैन, भलेन्टियर। तर तपाईँभित्र येशूको आत्माले दिएको वरदान छैन भने कसरी गर्छ? गर्दैन नि। तपाईँ र ममा वरदान छ भन्ने कुराको प्रमाण के हो? हामी त्यसको एक्सन देखाउँछौँ। त्यस कारणले मान्छेलाई यो कुरो सुनाउनु पर्यो कि उनीहरूले येशूको आत्मा चाहियो, पश्चाताप गर्नु पर्यो। एउटा हृदय येशूमा मात्रै विश्वास गरेको, उहाँको इच्छा खोज्ने, उहाँको महिमा खोज्ने, संसारलाई त्याग्ने, संसारमाथि विजयी परमेश्वरबाट जन्मिएको प्रियहरू हो। यो घटी कमीको कारणले हामी मण्डलीमा कमजोरी देख्छौँ, यही कारणले हामी मण्डलीको वृद्धि देख्दैनौँ। विशेष गरी मानिसका आत्मिकी खाँचो हामीले देख्न सक्छौँ यदि हामीमा परमेश्वरको आत्माको वरदान, उहाँको प्रेम छ भने। तपाईँको आत्मिकी दृष्टि अथवा आँखा, जब येशु प्रभुको आत्मा आउनुहुन्छ र उहाँको विश्वास हामीलाई वरदानको रूपमा विश्वास र प्रेम आउँछ, हाम्रो आत्मिकी आँखा खुल्छ। तपाईँको हृदय परमेश्वरप्रतिको प्रेम र मानिसहरूप्रतिको प्रेममा एकदम न्यानो प्रकारले, विशेष गरी मुक्ति नपाएका मानिसहरू, ख्रिस्टलाई नचिनेकाहरूप्रति पनि तपाईँको न्यानो प्रेम हुन्छ। तर तपाईँको प्रेमले के गर्छ? उनीहरूलाई प्रार्थना गर्छ, उनीहरूको अगाडि तपाईँ ख्रिस्टको गवाही बन्नुहुन्छ, उनीहरूको अगाडि तपाईँले ख्रिस्टको पवित्रता देखाउनुहुन्छ, सच्याइ देखाउनुहुन्छ, परमेश्वरमा समर्पित जीवन देखाउनुहुन्छ। न कि अरूले जे जे भन्यो त्यही कुरामा आफ्नो कुरा चाहिँ भन्न पनि नभ्याउ। कतिजना मान्छेहरू म क्रिस्चियन हुँ भनेर पनि भन्दैन, सबै कुरा ठिकै छ। र प्रियहरू, तपाईँ र ममा जिउने प्रभुलाई निन्दा हुने काम हामीले गर्छौँ भनेदेखि हामी उहाँका हुन सक्दैनौँ। त्यसैले मुक्ति नपाइसकेका मान्छेहरूप्रति तपाईँ र मेरो हृदय अझै न्यानो र निष्कपट प्रेमले भरिएको हुन्छ, त्यसले गर्दाखेरि नै मानिसहरूलाई सुसमाचार सुनाउँछ। तपाईँलाई म भन्छु, 43-44 वर्ष अगाडि जब मैले विश्वास गरेँ, म चुप लगाएर आफ्नो बाटो हिँड्न सक्थेँ। रात दिन प्रार्थना गरेर, घरमा गएर, गाउँमा गएर, मेरो परिवारलाई, मेरो बुवा माउलाई, मेरो दाजुभाइलाई मैले सुनाएँ, उनीहरूको निम्ति कोसिस गरेँ, किनभने मलाई थाहा थियो परमेश्वरको जीवन प्रशस्तताको छ, संसारको जस्तो होइन। त्यसकारणले परमेश्वरमा मान्छेले विश्वास गर्छ, सजिलै त्यसै गर्दैन नि। मान्छेले तपाईँको जीवनमा जबसम्म सच्याइ देख्दैन, तपाईँले गरेको कुरा कसैले पछ्याउँदैन। यहाँनिर 1 तिमोथी 1:15 पावल सुसमाचारबारे बताउँदछन्, झट्ट यहाँनिर उनले सम्झन्छन् यो ख्रिस्ट येसुमा भएको विश्वास र प्रेमको वरदान यो सुसमाचारबाट आउँछ। अनि सुसमाचारको कुरा सत्य तथ्य यहाँ दिन्छन्, ख्रिस्ट येसु संसारमा पापीहरूलाई बचाउन आउनुभयो। यो कुरा यहाँ छ, ख्रिस्ट येसु पापीहरूलाई नै बचाउन यस संसारमा आउनुभयो। वास्तवमा यो यति सरल वाक्य छ, तर यो यति सत्य कुरा छ, सबभन्दा शक्तिशाली कुरा छ। पावलले सुसमाचारको बारेमा रोमी 1:16 के भन्छन्? सुसमाचारसित म शर्माउँदिनँ, किनभने यसमा विश्वास गर्नेहरूको लागि चाहिँ परमेश्वरको मुक्तिको शक्ति छ, पहिला यहुदीहरू अनि अन्य जातिहरू भनेर त्यहाँ भनेको छ। अनि यो सबैले मान्नुपर्ने साँचो कुरा हो। तिमीहरूमा म चाहिँ सबैभन्दा पापी छु। अब दोस्रो कुरा यहाँनिर उसले के भन्छन्? पहिलो कुरा चाहिँ सबैले मान्नुपर्ने कुरा हो। अब यहाँनिर तपाईँ र मैले एउटा यही शब्द चाहिँ अङ्ग्रेजीमा पनि मैले यहाँनिर कतातिर राखेको छु, किनभने यो शब्दहरू कतिचोटि चाहिँ कहाँनिर हो, दिस वर्ड इज इन इङ्ग्लिस 15 यहाँनिर छ, यहाँ हेर्नुहोस् यो चाहिँ एम्प्लिफाइड भर्सन भन्छ, यही शब्द यो 15 को शब्द यहाँ अङ्ग्रेजीमा चाहिँ एम्प्लिफाइड भने अलिकति एक्सप्लेन गरेको, दिस इज अ फेथफुल एन्ड ट्रस्टवर्दी स्टेटमेन्ट। यो फेथफुल एन्ड ट्रस्टवर्दी स्टेटमेन्ट भन्ने बारेमा हामीले फेरि अहिले हेर्छौँ। पावलले जब कुनै सत्य कुरा भन्छन्, कुनै महत्त्वपूर्ण कुरा भन्छन्, उनले यो कुरा थपेका छन् अगाडि। जसरी येशु प्रभुले पनि जब उहाँले महत्त्वपूर्ण परमेश्वरको वचन भन्दै हुनुहुन्थ्यो, उहाँले त्यस्तै केही वाक्य प्रयोग गर्नुहुन्थ्यो। अनि यहाँनिर डिजर्भिङ फुल एटेन्सन एन्ड एप्रुभल भनेछ नि, त्यो जुन चाहिँ कुरा यसपछि आउँदैछ, यो भनाइको बारेमा यति कुरा थपिएको छ, द्याट क्राइस्ट जिजस केम इन टु द वर्ल्ड टु सेभ सिनर्स एमङ होम आई एम फर मोस्ट। पापीहरूलाई बचाउने येशु ख्रिस्त संसारमा आउनुभयो, ती पापीहरूमध्ये म त सबभन्दा बढी पापी हुँ, हामीहरू सबैलाई बचाउने येशु ख्रिस्त संसारमा आउनुभयो, त्यो विषय चाहिँ फेथफुल एन्ड ट्रस्टवर्दी स्टेटमेन्ट डिजर्भिङ फुल एटेन्सन एन्ड एप्रुभल, यो कुरा चाहिँ पावलले पनि येशु प्रभुले जस्तै जब जब महत्त्वपूर्ण कुरा भन्न लागेका छन् उनले यस्तो स्टेटमेन्ट दिएर त्यसलाई जोड दिएका छन्। त्यसकारणले पाप यो कुरा चाहिँ म यहाँ हामी प्रष्ट देख्छौँ कि पावलले मुख्य कुरा परमेश्वरको सत्यलाई उच्च महत्त्व दिएर प्रस्तुत गरेका छन्। यो विषयले त्यो देखाउँछ, यो वचन हर प्रकारले ग्रहणयोग्य छ। अर्को अनुवादमा यो लेखिएको छ, यो वचन हर प्रकारले ग्रहणयोग्य छ। तपाईँलाई मैले 15 पदमा हेर्दै थिएँ, यो वचन हर प्रकारले ग्रहणयोग्य छ, यहाँनिर चाहिँ यो सबैले मान्नुपर्ने साँचो कुरा हो, यो एउटा अनुवाद हो। तपाईँलाई मैले यसमा यो पद यो बाइबलमा एकचोटि त्यही पद पढिदिन्छु, अनि वास्तवमा त्यो एउटा महत्त्वपूर्ण कुरा हामीले बुझ्नुपर्छ। बाइबल पढ्दाखेरि जहाँ जहाँ त्यस्तो खालको कुरा लेखिएको छ त्यो त्यसपछिको कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। 15 यो विश्वासयोग्य र हर प्रकारले ग्रहणयोग्य वचन हो, मैले त्यही कुरा यहाँ लेखेको रहेछ, विश्वासयोग्य र हर प्रकारले ग्रहणयोग्य वचन हो, ख्रिस्ट येशु पापीहरूलाई मुक्ति दिन यस संसारमा आउनुभयो, जसमध्ये मुख्य म नै हुँ। त्यसकारण यो पावलको यो विषयको बारेमा हामी हेर्छौँ, त्यसैले यो पावलको एउटा महत्त्वपूर्ण कुरालाई जोड दिएर हाइलाइट भन्छ नि, मानिसहरूलाई ध्यान आकर्षण गर्ने एउटा तरिका थियो, त्यो कुरा हामीले बुझ्नुपर्छ। जब यस्तै किसिमको कुरा चाहिँ येशु प्रभुको वचनमा पनि हामी पाउँदछौँ, जब उहाँले केही कुरा भन्नुहुन्थ्यो, प्रभु येशुले बोल्नुभएको, उहाँले यस्तै गरी मानिसहरूलाई ध्यान खिच्नुहुन्थ्यो, जुन चाहिँ तपाईँले एक दुईवटा बाइबलको पद म पढ्न चाहन्छु। येशु प्रभुले धेरैचोटि यो कुरा गर्नुभएको छ, यहाँनिर मैले खालि योहन्ना 3:2 लिएको छु। यहाँ येशु प्रभुले भन्छ, निकोदेमससँग कुरा गर्दै गर्दा येशुले जवाब दिएर उनलाई भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। यो जुन चाहिँ उहाँले यो भन्न लाग्नु भएको थियो नि, यो साँचो साँचो भन्ने जो शब्द छ, वास्तवमा यो लिखित भाषामा यसले एकदमै यो आउनेवाला कुराको महत्त्व दिएको हुन्छ। अर्को येशु प्रभुले 3:5 के भन्नुहुन्छ, येशुले जवाब दिनुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, कोही मानिस पानी र आत्माबाट जन्मेन भने ऊ परमेश्वरको राज्यभित्र पस्ने छैन। यो कुरा येशु प्रभुले पनि भन्नुभएको, अङ्ग्रेजीमा ट्रुली ट्रुली भन्ने शब्द हामी देख्दछौँ। नयाँ नियममा जब यो वाक्य दोहोरिन्छ यसरी, त्यसपछि आउने जुन वाक्यहरू छ त्यसलाई चाहिँ एकदमै ध्यान दिएर होसियारी साथ एकदम सचेत भएर हामीले हेर्नुपर्छ, त्यो चाहिँ महत्त्वपूर्ण कुरा छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। त्यसैले नयाँ नियमको वाक्य दोहोरिनुको मतलब चाहिँ त्यसपछि जो परमेश्वरको वचन छ त्यो धेरै महत्त्वपूर्ण छ र हामीले धेरै ध्यान दिनुपर्छ त्यसमा भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यही किसिमले पावलले पनि 15 त्यो कुरा भनेका छन्, जुन चाहिँ 15 पदमा ख्रिस्ट येशु पापीहरूलाई नै बचाउन संसारमा आउनुभयो, त्यो कुरा चाहिँ यहाँनिर छ, यो सबैले मान्नुपर्ने साँचो कुरा हो भनेर पावलले त्यहाँनिर भन्दछन्। त्यसकारणले त्यो महत्त्वपूर्ण छ, ध्यान दिनुपर्ने भन्ने हामीले बुझ्दछौँ। हामीले पावलको तिमोथीलाई लेखेको पत्रमा यस्तो खालको जोड दिएको वाक्य पावलले त्यसलाई ध्यान दिलाउनलाई आकर्षण के भन्छ मान्छेको ध्यान आकर्षण गर्ने वाक्यहरू 5 पटक प्रयोग गरेको पाउँछौँ होइन। अनि यो विश्वासयोग्य र हर प्रकारले ग्रहणयोग्य वचन हो भनेर उनले यसरी 5 चोटि भन्दछन्। जब पावल लेख्छन् उनले भन्न लागेको वचन महत्त्वपूर्ण र सत्य कुरा भनेर जनाउ दिँदछ। त्यसैले त्यतिखेरका मान्छेहरूले त्यो वाक्य आउने बित्तिकै त्यसपछिको कुराहरूलाई एकदमै ध्यान दिएर हेर्नुपर्ने हुन्थ्यो। त्यसैले पावलका पत्रहरूबाट पहिलाका क्रिस्चियनहरूले यो जुन जुन पदमा चाहिँ यस्तो खालको वाक्य आउँथ्यो उनीहरूले त्यसलाई चाहिँ एउटा मेमोरी भर्स कण्ठ गर्ने पदको रूपमा पहिला पहिलाको विश्वासीहरूले कण्ठ गर्ने गर्थे होइन। त्यसैले यहाँनिर पहिलो कोरन्थी के अरे पहिलो तिमोथी 1:15 पदमा त्यो हामी पाउँछौँ। ख्रिस्ट येसु पावललाई मुक्ति दिन यस संसारमा आउनुभयो, ख्रिस्ट येसु पापीहरूलाई मुक्ति दिन यस संसारमा आउनुभयो, यो सरल सुसमाचार हो र पनि यो एकदमै महत्त्वपूर्ण वचन हो। वास्तवमा येसु प्रभुको बारेमा, परमेश्वरको बारेमा, मानिस र परमेश्वरको बिचको सम्बन्धको बारेमा यो सबै कुरा यसले बताउँदछ। जबसम्म येसु हामीलाई बचाउन आउनु भएन हामी हाम्रो समाजमा अन्धकारमा थियौँ र परमेश्वरको सम्बन्धबाट हामी अति नै टाढा थियौँ। कुनै रूपले पनि हाम्रो जीवनको कुनै अर्थ र लक्ष्य हामीमा थिएन। उहाँले हाम्रो अन्धकार हटाइदिनु भयो र परमेश्वरको बिचमा जो परमेश्वर र हाम्रो बिचमा जो अन्धकारको खादल थियो त्यसमा ज्योति चम्काउनु भयो र हाम्रो आत्मालाई त्यो कुराको चेतना ल्याउनु भयो ताकि हामी उहाँलाई परमेश्वरलाई चिन्न सकौँ। अनि परमेश्वरलाई चिन्नु नै अनन्त जीवन भनेर हामीले हेर्दछौँ। त्यसकारणले आजको मैले तपाईँलाई भन्नुपर्ने कुरा चाहिँ यहीँ सिद्धिन्छ। त्यसकारणले मैले के भन्न चाहन्छु भनेदेखि वास्तवमा पहिलो तिमोथीको 1 अध्यायमा कति धेरै कुराहरू हामी देख्दछौँ। अनि आजको मेन विषय चाहिँ हामीले हेर्छौँ कसरी कि हाम्रो जीवनमा जुन वरदानको रूपमा विश्वास अनि प्रेम परमेश्वरले दिनुहुन्छ हरेक क्रिस्चियनको निम्ति त्यो विश्वास र प्रेम जो वरदान पाउँछ तब हामी क्रिस्चियन जीवन जिउन सक्छौँ। किनभने हामीमा पवित्र आत्मा आउनुहुन्छ र वरदान पवित्र आत्मासँगै हामीमा रहनुहुन्छ। त्यसैले कसैलाई प्रेम गर्ने कुरा चाहिँ परमेश्वरको आत्माको वरदान बिना सम्भव छैन। अनि विश्वासी जीवन जिउने पनि जबसम्म विश्वास को वरदान हामी पाउँदैनौँ। अनि हिब्रूमा त्यो विश्वासको बारेमा लेखेको छ, विश्वासको कर्ता सुरु र अन्त गर्ने उहाँ नै हुनुहुन्छ। अनि कतिचोटि हामीले भन्दाखेरि चाहिँ विश्वास गर्नुहोस् भन्छौँ, बाइबलमा छ, तर उहाँको वचन जब हामी पढ्छौँ नि त्यो विश्वास चाहिँ परमेश्वरले हामीमा जगाउनुहुन्छ। विश्वास सुनाइबाट आउँछ, सुनाइ परमेश्वरको वचनबाट आउँछ। त्यसकारणले हामीले रात दिन परमेश्वरको वचन पढ्नुपर्छ। हामीलाई परमेश्वरको वचनद्वारा सबै ज्ञान र अझै विश्वास र परमेश्वरको सम्बन्धमा बढी नजिकबाट बढ्नलाई मद्दत गर्छ। त्यसकारणले क्रिस्चियन जीवन चाहिँ पवित्रतामा परमेश्वरको सम्बन्धमा जिउने जीवन हो। यो कुरा हामीले प्रष्ट रूपमा यहाँसम्म सिकेका छौँ। अझै पहिलो तिमोथी 1 अध्यायको 16, 17, 18, 19, 20 पद अझै बाँकी छ। अनि त्यसकारण त्यो चाहिँ हामीले अर्को हप्ता हेर्नेछौँ। सायद अर्को हप्ता त्यति सबै होइन, अर्को खण्डमा गइन्छ होला। सो मलाई आशा छ परमेश्वर